progress.
الحمد لله وكفى وسلام على عباده الذين أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. لكل أمة جعلنا منسكا هم ناسكوه فلا ينازعنك في الأمر وادع إلى ربك إنك لعلى هدى مستقيم وإن جادلوك فقل الله أعلم بما تعملون الله يحكم بينكم يوم القيامة فيما كنتم فيه تختلفون ألم تعلم أن الله يعلم ما في السماء والأرض إن ذلك في كتاب إن ذلك على الله يسير سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو کل کی کلاس میں ہم ان آیات کا ترجمہ خلاصہ تفسیر پڑھ کر کے معارف و مسائل پڑھنا شروع کر چکے تھے. معارف القرآن جلد نمبر 6 کی پیج کے پیج نمبر 283 سے 283. تو معارف و مسائل میں حضرت مفتی شفیع رحمتہ اللہ علیہ نے یہ جو پہلی ہی آیت کے پہلے الفاظ تھے اسی سے اسی کے اوپر ہی پوری بحث ہے، کیونکہ معارف و مسائل میں ہر ہر آیت کی حضرت تفسیر نہیں لکھتے ہیں. ٹھیک ہے، تو شروع میں لکل امت جعلنا منسکن کے الفاظ ہی کے بارے میں حضرت نے یہاں پہ لکھا کہ یہاں پر وہی الفاظ استعمال کیے جو کہ پیچھے آیت نمبر 34 سورۃ الحج کی، وہاں پر بھی exactly یہی الفاظ تھے، لیکن معانی میں کتنا زیادہ فرق تھا. بالکل الٹے معنی اپوزٹ معنی تو نہیں تھے، لیکن بہت زیادہ فرق پھر بھی تھا. صرف کس ایک وجہ سے، صرف کس ایک وجہ سے، اگر جلدی سے آپ کوئز کا جواب دے دیں، ہے نا، کلاس اوپن بک کوئز، رائٹ، تو جلدی سے کوئی جواب دے دے، صرف کس وجہ سے معانی میں کتنا سارا فرق ہو گیا؟ ایک واو کی وجہ سے، جزاکم اللہ، واو عاطفہ کی وجہ سے. ٹھیک ہے نا، واو عاطفہ نے پیچھے کیا کیا تھا کہ اس سے پہلے جو مضمون چل رہا تھا یعنی حج کے مناسک کے بارے میں، تو اسی کو آگے کنٹینیو کر دیا، تو اس وجہ سے وہاں پر منسک جو ہے نا وہ حج کے مناسک بن گئے. ٹھیک ہے، اور یہاں پر چونکہ واو عاطفہ نہیں ہے تو اس وجہ سے یہاں پر ایک جملہ نیا شروع ہو رہا ہے. استئنافیہ تو خیر یہاں پہ نہیں ہے موجود، لیکن ایک نیا جملہ شروع ہو رہا ہے، ایک نئی بات شروع ہو رہی ہے. تو اب یہاں پہ جو ہے نا وہ اس کی مختلف تفسیر ہو گئی. ٹھیک ہے، تو اس کی تفسیر میں پھر یہ تھا کہ جی یہ لوگ جو ہے نا جو کافر ہیں تو ان کو اللہ تعالیٰ حکم فرما رہے ہیں نا لا ینازعنک فی الامر، کہ یہ آپ سے معاملے میں، اس معاملے میں جس معاملے کی ابھی بات ہو رہی ہے، الف لام سے اسپیسیفک ہو گیا، یہ والا معاملہ جس کی ابھی بات ہو رہی ہے. جیسے انگریزی میں ہم دس ٹی ایچ آئی ایس آرٹیکل سے جو ہے وہ کسی کو اسپیسیفک کر دیتے ہیں نا، ایک بولیں کہ بوائے، بوائے کا مطلب کوئی بھی بوائے ہو سکتا ہے، اور اگر آپ بول دیں دس بوائے تو اس کا مطلب ایک خاص بوائے ہو گیا. تو اسی طریقے سے الف لام عربی کے اندر یہ والا کام بھی کرتا ہے. تو اس معاملے میں ان کو چاہیے کہ وہ آپ سے جھگڑا نہ کریں. کس معاملے میں؟ نا سکوہ، قربانی کے معاملے میں. حضرت تھانوی رحمۃ اللہ نے اپنی تفسیر میں اس لفظ کو قربانی سے تعبیر کیا، ذبح کرنے کا طریقہ. ٹھیک ہے، تو اس میں ایک بڑا اہم ترین پوائنٹ کل جو ہم نے اس سے یعنی اس کو ایکسپلین کیا تھا، ویسے تو حضرت مفتی شفیع نے آلریڈی لکھا ہوا ہے کہ بھائی اللہ تعالیٰ نے شریعتوں کے اندر جو طریقے ہیں وہ مختلف رکھے ہیں. ٹھیک ہے، پچھلی شریعت میں جیسے چار شادیوں کی پابندی نہیں تھی. نبی علیہ الصلوۃ والسلام سے پہلے شریعت میں چار شادیوں کی پابندی نہیں تھی، دس شادی بھی کر سکتا تھا مرد، 15 شادی بھی کر سکتا تھا، حتیٰ کہ 100 تک شادی کر سکتا تھا. لیکن نبی علیہ الصلوۃ والسلام کی شریعت کے اندر تبدیلی کیا گئی، چار شادی بس، پانچویں نہیں کر سکتا ایٹ اے ٹائم. ٹھیک ہے نا، یا تو طلاق دے گا پھر پانچویں کرے گا، ورنہ نہیں کر سکتا. ٹھیک ہے، تو یہ ایک شریعت کی تبدیلی ہے. پھر جو ہے وہ سزاؤں میں، ایک عام جو میرے ذہن میں اس وقت مثالیں آ رہی ہیں ان میں سے ایک مثال کیا، سزاؤں کے اندر ہے نا، پیچھے بھی بات ہو چکی ہے اسی کلاس میں کہ چوری کی سزا یعقوب علیہ السلام کی شریعت میں تھی کہ جو چوری کرے گا وہ غلام بنا دیا جائے گا اس کا جس کے اس نے چوری کری. ठीक है, उसी तरीके से जिना में, जिना की सजा किस तरह की होगी, और जो है वो इस, जबकि नबी अलैहिस्सलाम शरीयत के अंदर चोरी की सजाएं जो है वो मुख्तलिफ हो गई, जिना की सजा जो है वो मुख्तलिफ शक्ल में आ गई वगैरह, ठीक है। तो भाई इस तरह की जो शरी डिफरेंसेस है ना, ये तो हर उम्मत में रहे हैं। हाँ, बुनियादी अकायद वो तब्दील कभी भी नहीं हुए, आदम अलैहिस्सलाम से लेकर के आज तक, और हमेशा अकायद तो एक ही रहेंगे, अल्लाह के बारे में अकीदा, रसूल सल्लल्लाहु अलैहि वसल्लम के बारे में अकीदा, आसमानी किताबों के बारे में, बल्कि आसमानी किताबों के बारे में अकीदा भी थोड़ा सा चेंज हुआ है, कि पहले क्या था कि जब नबी होते थे और नबी के बाद जो रसूल फॉलो अप करने के लिए आते थे उस नबी की किताब को, तो उस किताब के ऊपर कंप्लीट ईमान लाना उस उम्मत के लिए फर्ज होता था, यानी तफसीली हर हर चीज के ऊपर ईमान लाना उम्मत के लिए फर्ज होता था, ठीक है ना। लेकिन अब और ये चीज जो, अच्छा बल्कि एक्चुअली इसको फर्क भी नहीं कह सकते, क्योंकि उसी वक्त फर्ज होता था। फिर उसके बाद जब अगली किताब आती थी तो पिछली किताब जो है वो एक्सपायर हो जाती थी, उसके ऊपर तफसीली ईमान लाना फर्ज नहीं होता था, बल्कि इजमाली ईमान लाना कि हाँ भाई वो एक किताब थी अल्लाह ताला की तरफ से आई थी, लेकिन अब वो किताब इंसानों ने मस्क कर दी है, खराब कर दी है। इस वक्त जो हमें ईमान लाना है तफसीली तौर पर, वो तो करंट नबी की किताब के ऊपर ईमान लाना है, ठीक है ना। तो इसी तरह कुरान मजीद के अंदर भी ये मामला है कि कुरान मजीद के ऊपर हमें तफसीली ईमान लाना है, क्योंकि वो हमारे करंट नबी सल्लल्लाहु अलैहि वसल्लम की किताब है, और जो पीछे किताबें थी उनके ऊपर इजमाली ईमान लाना है। तो खैर ये फर्क जो है वो शरीयत के अंदर नहीं हुआ, क्योंकि पहले भी यही उसूल चलता था, अभी भी यही उसूल चल रहा है। बहरहाल सजाओं का उसूल चेंज हो गया, और जो है वो बीवी का वाला उसूल जो है वो चेंज हो गया। शराब, शराब जो है वो पिछली शरीयतों के अंदर हराम थी ही नहीं, नबी सल्लल्लाहु अलैहि वसल्लम की शरीयत में काफी अरसे तक शराब हलाल रही है, लेकिन फिर हराम हो गई। पर्दा, पर्दा जो है वो पहले नहीं था शरीयतों के अंदर, और नबी सल्लल्लाहु अलैहि वसल्लम की शरीयत में भी पर्दा कब आया, 15 साल गुजरने के बाद, 5 हिजरी में, 13 साल मक्का मुकरमा के और 5 साल जो है वो नबी सल्लल्लाहु अलैहि वसल्लम के हिजरत के बाद, तो बल्कि 13 और 5 जो है वो तो कितना हो गया, 17, 13 और 5 कितने, 18 साल उसके बाद पर्दे का हुक्म आ गया, पहले पर्दे का हुक्म नहीं था, ठीक है। अच्छा, तो शरीयतों में तो इख्तिलाफ है जी, नमाज भी 5 वक्त की, पहले नमाज 5 वक्त की नहीं 2 वक्त की होती थी। अच्छा, लेकिन तुम तो, यानी तुम्हें तो इसका हक नहीं बनता कि शरीयत की बुनियाद पर तुम इख्तलाफ करो कि पहली शरीयत में तो ऐसा होता था और अब की शरीयत में ऐसा क्यों हो गया। भाई पहली की शरीयत में भी ज़बह का यही तरीका था, अब की शरीयत में भी ज़बह का यही तरीका है, तो तुम तो खालिसतन अपनी निक्की सी, निक्की कहते हैं ना पंजाबी टोन के अंदर, छोटी सी बहुत ही माइन्यूट किस्म की जो अकल है ना, तुम तो अपने उस अकल की बुनियाद के ऊपर नबी सल्लल्लाहु अलैहि वसल्लम की शरीयत के ऊपर एतराज कर लो कि ये कौन सा ज़बह का तुमने इसको हलाल तरीका बना लिया है, कि अल्लाह ताला किसी को मारे तो वो हराम है और तुम किसी को मारो तो वो हलाल है ना, अकली दलील लेकर के आए, तो इसकी तो कोई 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 सेंस ही नहीं बनती, कोई इसकी गुंजाइश ही नहीं बनती। अकली बुनियाद पर जो है वो अल्लाह ताला के रसूल की बताई हुई बात है ना, अल्लाह के रसूल की बताई हुई बात जो कि अल्लाह की तरफ से रसूल को मिली है, सादिक और अमीन को मिली है, सच्चे और पाकीजा को मिली है, उसके ऊपर तुम एतराज करो अपनी इस छोटी सी अकल की बुनियाद के ऊपर, ठीक है ना। तो ये तो क्या फरमाया था हजरत ने यहाँ पे जो अल्फाज हैं, ये तो सरासर हिमाकत ही हिमाकत है, ठीक है ना। इसमें कोई लॉजिकल, कोई जो है वो लैक ऑफ इंफॉर्मेशन नहीं है, इस वजह से जो है वो बेचारे ऐसी बात कर रहे हैं, नहीं, हिमाकत है, बिल्कुल बिल्कुल कॉमन सेंस है। ये यही वाला उसूल दुनिया में किसी दूसरी फील्ड में इस्तेमाल नहीं करते, राइट। मिसाल के तौर पर डॉक्टर, मेडिकल डॉक्टर की तो चलो एक बड़ी मिसाल नजर आती है, लेकिन इवन खेती बाड़ी के अंदर है ना, खेती बाड़ी का जो इल्म है, तो वो जो किसान है जो कि साल हर साल वहां पे खेती बाड़ी कर रहे हैं, तो उसके पास नॉलेज है खेती बाड़ी की, उसके पास तजुर्बा है, उसके पास मुशाहिदा है, राइट। तो कोई शहर का बंदा आकर के उससे जो है वो झगड़ा करना शुरू हो जाएगा, तुमने कौन सा खेती बाड़ी का निजाम चलाया हुआ, ये कौन सा तुम्हारा कौन सा तरीका है, ऐसे तो नहीं होना चाहिए, वैसे होना चाहिए जैसे मैं तुम्हें बता रहा हूं। नहीं, किसान से जाकर के बहस नहीं करते खेती बाड़ी के तरीकों के ऊपर, क्योंकि उनको पता है कि इनका इल्म कम है और किसान का इल्म ज्यादा है, राइट। जूते टांगने वाला मोची, उससे जाकर के बहस नहीं करते कि मैं तुम्हें सिखाऊंगा कि जूता कैसे टांगा जाता है। वैसे कुछ लोग हैं ना, यानी वाकई कुछ लोग हैं हमारे दरमियान अभी, ठीक है ना, जो कि मोची से बहस करना शुरू हो जाए, जो कि जो है ना वो जाकर के गोश्त की दुकान पे खड़े होकर के जो है ना, वो हमने तो देखा गोश्त की दुकान पे खड़े होकर कसाई से बहस करते हैं, ये तो, ये आप ऐसे क्यों जबा कर रहे हैं, यानी जबा नहीं, वो तो चले मुसलमान है, जबा करने के तरीके पे बहस नहीं करते, आप ऐसे बोटी क्यों बना रहे हैं, आप ऐसे खाल क्यों उतार रहे हैं,
ठीक है ना भाई, वो जो है वो सालों से जो है वो बोटियां बना करके जो है वो सारी दुनिया को जो है वो बेच रहा है, और आप आज कर आकर के ना वो उसके ऊपर एतराज करना शुरू कर। ऐसे तो लोग होते ही हैं हमेशा, लेकिन वो एक्सेप्शन होते हैं, है ना। आमतौर पर तो कोई इस तरह से बहस नहीं करता फील्ड के एक्सपर्ट से जिसके पास नॉलेज होती है उस चीज की। लेकिन दीन एक ऐसी चीज जिसको कहते हैं ना, वो क्या कहते हैं, वो हिंदी का गालबन एक मुहावरा है, राइट, कि गरीब की जोरो, गरीब की जो जोरो होती है ना, जोरो समझते हैं बीवी, तो गरीब की जोरो जो है ना वो उसके ऊपर सबका हक होता है ना। बीच चौराहे के ऊपर उसकी इज्जत लूटी जा रही होती है, क्योंकि वो गरीब की जोरो है, गरीब की बीवी है, गरीब अपनी इज्जत की हिफाजत नहीं कर सकता, इस वजह से हर एक जो है ना वो गरीब की बीवी की इज्जत लूट रहा होता है बीच चौराहे के ऊपर, राइट। ये हिंदुओं के मुआशरे का एक मुहावरा बन गया। अल्लाह माफ करे हमें, अल्लाह हमारे ऊपर रहम करे और हमें तौबा की तौफीक अता फरमा दे। हमने अल्लाह के दीन को नाउज बिल्ला गरीब की जोरों से भी ज्यादा जो है वो बदतर समझा हुआ है, राइट। दीन लावारिस, जिसका जी चाहता है अपनी निक्की सी अकल की बुनियाद के ऊपर जो है ना वो इसके अंदर बहस मुबाइसा और अपनी जो है वो दलीलें और अपने जो है वो देना शुरू कर देता है, राइट। तो क्या समझते हैं हम, ये अल्लाह का दीन है। और जैसे पहले भी इसी क्लास में हम बात कर चुके हैं, इस दीन की तो हिफाजत की अल्लाह ने जिम्मेदारी ली है, जो इसके साथ जो है ना ये हरकत करने की कोशिश करेगा अल्लाह ताला उसको नहीं छोड़ेंगे, अल्लाह ताला उसको नहीं छोड़ेंगे, राइट। तो हम अल्लाह के अजाब को और अल्लाह ताला के गुस्से को दावत दे रहे होते हैं इस किस्म की हरकत करके, ठीक है। और हम उसको बहुत मामूली समझते हैं भाई। कुरान मजीद कोई किस्से कहानी की किताब तो नहीं है ना, कि हाँ भाई वो कुफारे मक्का नबी अलैहि सलाम के साथ ऐसा किया करते थे। हाँ भाई स्टोरी सुन ली आपने, पढ़ दी स्टोरी, नाउ लेट्स मूव ऑन, राइट। कुरान मजीद हिदायत की किताब है ना। क्या मतलब हिदायत की किताब है, क्या मतलब हिदायत की किताब है, कि इसके अंदर जो गलतियां पिछली कौमों की नकल की हैं अल्लाह ताला ने, वो किस लिए करी हैं, हमारी बेड टाइम स्टोरी के लिए, लोरी सुनाने के लिए, राइट, ताकि हमें निन्नू आ जाए इसको पढ़ करके, इन स्टोरीज को इसलिए सुनाई है। बल्कि किस लिए सुनाई है, कि हम भी वही वाली गलती कर रहे होते हैं तो हम बाज आ जाएं, हम बाज आ जाएं। ये नहीं कि भाई हमने तो कलमा पढ़ा हुआ है बस हम जो कर रहे हैं सब सही होगा, उन्होंने तो कलमा नहीं पढ़ा था ना, इस वजह से वो जो कर रहे थे गलत कर रहे थे, तो फिर भाई रेलेवेंस क्या हो गई कुरान मजीद की, कोई रेलेवेंट नहीं, और कोई रेलेवेंस नहीं रही इस कुरान मजीद की हमारे लिए, क्योंकि हमने कलमा पढ़ा उन्होंने कलमा नहीं पढ़ा। नाउ एवरीथिंग दे डिड इज इररेलेवेंट टू अस, राइट, क्योंकि हमने कलमा पढ़ा है। अब वो जो भी करते रहे मैनू की, राइट, मैनू की मैं क्या करूं इसका, कि उन्होंने जो भी किया उन्होंने किया, उनको उसका अजाब हो गया, खत्म हो गई बात। तो भाई इस कुरान की तो कोई रेलेवेंस नहीं रही ना हमारे लिए। फिर रेलेवेंस तो तब बनेगी, बेशक तुमने कलमा पढ़ा है लेकिन हरकतें तुम्हारी उन्हीं जैसी हैं, बेशक तुमने नबी को माना है लेकिन हरकतें तुम्हारी वही हैं, तुमने नबी की नहीं मानी है। और वो भी नबी की नहीं मानते थे, फर्क यह था कि वो नबी को मानने से भी इनकार करते थे और नबी की मानने से भी इनकार करते थे। तुम तो इन अ वे अगर इस अंदाज से देखा जाए, यू आर वर्स्ट ऑफ देन देम, राइट, वी आर वर्स्ट ऑफ देन देम, हम तो उनसे भी ज्यादा बुरे हैं, कि हम जिसको मानते हैं उसकी नहीं मानते, जिसको मानते हैं उसकी नहीं मानते, वो तो इस लिहाज से ज्यादा अच्छे थे ना, कि जिसको ही नहीं मानते तो भाई ऑब्वियसली उसकी नहीं मानेंगे, राइट, जिसको नहीं मानते उसकी नहीं मानना, ये तो सेंस बनता है ना इस बात का। लेकिन हमारा तो सेंस ही नहीं बनता कि हम जिसको मानते हैं और उसके जो है वो राग अलापते हैं और उसके जो है वो चिरागा करते हैं और उसके जो है वो नाते पढ़ते हैं और उसके जो है वो सेमिनार्स करते हैं, लेकिन उसकी मानने से दूर भागते हैं या इनकारी कर देते हैं उसकी मानने से, ठीक है ना। तो हम तो मुनाफिक की सजा इसीलिए भी ज्यादा है, तो हम तो फिर मुनाफिक हो ना भाई, ठीक है। वी आर इंटरनली इनकंसिस्टेंट, एटलीस्ट दे आर नॉट, राइट, ये हमारी इनकंसिस्टेंसी, इसी वजह से तो हमारे पास कोई आर्ग्यूमेंट नहीं है आपकी अपने दुश्मनों के खिलाफ, क्योंकि हमारे अपने अंदर जो है कंसिस्टेंसी नहीं है ना, हमारा अपना को समझ में नहीं आता हम बोल क्या रहे हैं और क्या हम किस चीज को प्रूव करने की कोशिश कर रहे हैं और हम किस चीज के ऊपर खड़े हुए हैं, हमें इसी का पता नहीं हमें किस चीज पे खड़े हुए हैं। अगला बंदा आकर के हमें दो चार हमारे सामने जो है वो सवाल कर दे, हम तो चित करके नीचे लेट जाएंगे, क्योंकि हमारी कोई ग्राउंड ही नहीं है, ग्राउंड्स को हमने छोड़ दिया और हमने जो है ना वो हवा हवा में जो चीजें होती है ना उनके ऊपर बहस करनी शुरू कर दी, राइट। जैसे पॉलिटिक्स को देख लें आप, पाकिस्तान के हालात को देख लें बार बार, बिकॉज दिस इज अ लिविंग एग्जाम्पल ऑफ, Right? Living example of our inconsistency is current politics. ठीक है ना, वो मौलवियों की बात, दीनदारों की बात कर रहा हूं मैं, उनकी बात नहीं कर रहा, दुनियादारों की और नाच गानों वाले की बात नहीं कर रहा, दीनदारों की बात कर रहा हूं। दीनदार जो है, अल्लाह ताला ने जिनको ग्राउंड दिया था, वो उस ग्राउंड को छोड़ करके जो है ना, वो हवा के अंदर बातें कर रहे होते हैं, राइट, हवा में बातें कर रहे होते हैं। तो भाई जब आप हवा में बातें करेंगे, हालांकि आपके पास ग्राउंड मौजूद था, तो अगला बंदा फिर आकर के आपको क्या करेगा, एक थप्पड़ मार करके आपको नीचे गिरा देगा। क्या हैसियत है आपकी? दाढ़ी उगा लेना जो है वो तो दीन दीन कामिल तो नहीं हो जाता दाढ़ी उगाने से, तो एक जाहिरी सुन्नत है, राइट। कोई इतराज हो तो बताएं भाई, या ये के नहीं भाई, आपको तो बात ही करनी नहीं आती, हम कट्टी होकर के ना जा रहे हैं, ठीक है भाई, चले कट्टी होकर के चले। आगे पढ़ते हैं कि कहां पे निशान लगाया था जी, तो और जमहूर मुफस्सरीन ने इस जगह लफ्ज मनसक आम अहकाम शरीयत के मानी में लिया है, क्योंकि यानी अहकाम शरीयत क्या बताया था जी, ये भी एक क्विज है, क्या आम अहकाम शरीयत से क्या मुराद है, आम अहकाम शरीयत और खास अहकाम शरीयत, व्हाट इज द डिफरेंस, ठीक है। तो यहां पर ये तो आप बताएंगे, मैं तो आगे पढ़ रहा हूं कि इस जगह लफ्ज मनसक आम अहकाम शरीयत के मानी में लिया है, क्योंकि असल लुगत में मनसक के मानी एक मुअय्यन जगह के हैं। मनसकुन इस्म ज़र्फ़ का सीगा है ये, ठीक है, जो नहव पढ़ चुके हैं उनको पता है इस्म ज़र्फ़ क्या चीज होती है, यानी नाउन ऑफ कंटेनर, ठीक है। तो है तो ये मुअय्यन जगह के मानी में, जो किसी खास अमल खैर या शर के लिए मुकर्रर हो, ठीक है ना, जैसे कोई कोई क्रिकेट का स्टेडियम शर के लिए मुकर्रर, ठीक है ना भाई, हम तो उधर ही से शुरू करेंगे, उधर ही से शुरू करेंगे, क्रिकेट का स्टेडियम शर के लिए मुकर्रर है। अब आप कहेंगे कौन सा वाला शर भाई, क्रिकेट में कौन सा शर होता है भाई, हम कहते हैं आप आए ना जरा बैठे, इसके बाद आपको बताएंगे क्रिकेट में क्या शर होता है, ठीक है ना। आपने तो बात ही नहीं माननी, हमने भी बात नहीं मानी आपकी, हमने भी इसी के ऊपर लेकर के रखना है, ठीक है ना। बाकी डांस पार्टी और वो शराब खाना, उनकी तो पुरानी बात हो गई, वो तो पहले के शर है। इस जमाने का जो शर का मजमू है वो क्रिकेट का स्टेडियम, ठीक है, माने ना माने, कट्टी हो जाए जाए, हमें नहीं आपकी भीड़ लगानी। तो यहां पर इन्होंने लिखा, हाँ, अकायद आम अहकाम शरिया क्या है, अकायद इबादात मुआमलात आदाब, ये सारे इनके मुताले जो अहकाम आए हैं वो आम अहकाम शरीयत हैं। तो नुसुक का मतलब आम अहकाम शरीयत, जो किसी खास अमले खर या शर के लिए मुकर्रर हो, और इसीलिए अहकाम हज को मनासिकुल हज कहा जाता है, ठीक है, कि उनमें खास खास मुकामात, खास अहकाम व आमाल के लिए मुकर्रर हैं, ठीक है। काबतुल्लाह के गिर जो है वो आपने तवाफ ही करना है, फिर उसके बाद आप सही वहां नहीं कर सकते, बल्कि सही करने के लिए आपको वहां जाना पड़ेगा सफा और मक्का, फिर उसके बाद जो है वो आपको वकूफ अरफात जो है वो आप मिना में नहीं कर सकते, और मिना में जो है वो आपको वकूफ मिना करना है, और मुजलफा में आपको जाकर के कंकरियां इकट्ठी करनी है, और फिर जमरात पे आकर के मारनी है, आप कंकरियां मारने के लिए किसी और जगह नहीं जा सकते, ठीक है। तो खास मुकामात के लिए, जो खास अहकाम के लिए जो खास मुकामात हैं, तो इस वजह से मनासिकुल हज कहा जाता है अहकाम हज को। अच्छा, फिर कामूस एक बहुत मशहूर डिक्शनरी है अरबी जुबान की, तो फरमाते हैं कि कामूस में लफ्ज नुसुक के मानी इबादत के लिखे हैं। कुरान में अरिना मनासिकना इसी मानी में आया है, ठीक है। तो और मनासिक से मुराद इबादत के अहकाम शरिया, इबादत के अहकाम शरिया, ठीक है। तो अब यहां पे जो दूसरी तफसीर बयान कर रहे हैं ना, वो क्या है कि मनासिक से मुराद इबादात के अहकाम शरिया, यानी अकायद के, मामलात के, आदाब के नहीं, बल्कि सिर्फ इबादात के अहकाम शरिया। हजरत इब्ने अब्बास रज़ी अल्लाह तआला अन्हु से ये दूसरी तफसीर भी रिवायत की गई है, ठीक है। तो अब समझ में आ गया, पहली तफसीर क्या थी, आम अहकाम शरिया, और दूसरी तफसीर क्या है, खास इबादात वाले अहकाम शरिया। और इसके लिए भी दलील हजरत इब्ने अब्बास रज़ी अल्लाह तआला का कौल है, जो कि सहाबी रसूल और माशाअल्लाह नबी अलैहि सल्लल्लाहु अलैहि वसल्लम के खुसूसी तवज्जुहात का मरकज थे उलूम कुरान के लिए, ठीक है। तो आयत का मफहूम यह है कि मुशरिकीन और मुखालिफीन इस्लाम जो शरीयत मुहम्मदिया के अहकाम में जिदाल और झगड़े करते हैं, और बुनियाद ये होती है कि उनके आबाई मजहब में वो अहकाम ना थे, है ना, यानी नबी अलैहि सल्लल्लाहु अलैहि वसल्लम से किस बात के ऊपर झगड़ा करते थे, क्या बुनियाद थी इनकी झगड़ा करने की, कि हमारे आबाई मजहब के अंदर ये अहकाम नहीं थे। तो आबाई मजहब इनका क्या था, آبائی مذہب ان کا کوئی کرسچینٹی تھا، کوئی جوڈیزم تھا، کوئی بدھ مت تھا، کوئی جو ہے وہ مجوسی یا کوئی اور ساؤتھ افریقن ٹرائبل قسم کا ریلیجن تھا، رائٹ؟ نہیں، ان کا آبائی مذہب تو ابراہیم علیہ السلام والا مذہب تھا، کیونکہ ابراہیم علیہ السلام ان کے اصل جد امجد تھے، عربوں یعنی یہ جو قریش تھے ان کے، عربوں کے تو نہیں، قریش کے، ٹھیک ہے نا؟ تو اب یہ کس آبائی مذہب کی بات کر رہے ہیں جس میں نبی علیہ الصلوۃ والسلام نے کوئی نئی چیز لا کر کے بتائی ہے؟ یہ اس آبائی مذہب ابراہیم علیہ السلام کا جو دین تھا، اس کے اندر جو ان کے باپوں نے اور داداؤں نے اور پھپھوؤں نے اور جو ہے وہ چچاؤں نے اور پرداداؤں نے جو تبدیلیاں کری ہوئی تھیں نا، یہ اس روایتی تبدیلیوں کی بنیاد پہ بحث کرتے تھے، ٹھیک ہے؟ کیونکہ ابراہیم علیہ السلام کی شریعت کے اندر جیسے ذبح، وہی ایک ہی طریقہ ہے ذبح کا ہمیشہ سے، جو کہ اللہ تعالیٰ نے انسانوں کو بتایا اپنے نبیوں کے ذریعے سے، لیکن انہوں نے جو ہے وہ جھٹکا کھانا شروع کر دیا تھا، جھٹکا جس کو کہتے ہیں کہ جی پورا کو پورا مار دو یا ادھر سے کاٹو اور کھانا شروع کر دو، جیسے کہ وہ حمزہ رضی اللہ تعالیٰ عنہ کا ہے نا، جب پہلے وہ جب شراب جو ہے وہ جس زمانے میں حلال تھی، تو شراب کے نشے میں دھت تھے، باہر نکلے اور جو ہے نا وہ اونٹ کھڑا ہوا تھا، اونٹ کی کوہانوں کو تلوار سے کاٹا، زندہ اونٹ کھڑا ہوا ہے، اور اس کا جو ہے نا گوشت کاٹا اور جو ہے نا اس کو جس طرح سے بھون بھان کر کے کھا گئے، ٹھیک ہے؟ تو ایسے رائٹ، جس کو ہم جو ہے وہ جھٹکا کہتے ہیں، یعنی بیچ میں سے کاٹو یا ادھر سے کاٹو، جیسے بھی امریکہ وغیرہ کے اندر جو مشین سلاٹر تو وہ تو دوسری چیز ہوتی ہے، لیکن بیچ میں سے کاٹ دیا یا گولی مار کر کے اس کو جو ہے وہ ہلاک کر دیا، اس کے بعد جو ہے اس کو بوٹیاں بنانی شروع کر دی، کھال اتارنی شروع کر دی، ٹھیک ہے؟ تو یہ تبدیلیاں جو ہے نا، اس کو یہ آبائی مذہب کہتے تھے، حالانکہ ان کا آبائی مذہب تو اسماعیل علیہ السلام اور ابراہیم علیہ السلام کا تھا، تو اس کے اندر تو یہ احکامات نہیں تھے. جیسے ہمارا آبائی مذہب کیا ہوتا ہے؟ ممی ڈیڈی والا مذہب، رائٹ؟ میری ممی تو ایسی نہیں کرتی تھی، انہوں نے جو ہے وہ تو مجھے یہ نہیں سکھایا تھا، میرے ابو جو ہے وہ تو ایسے نہیں کرتے تھے، میرے دادا نے تو کبھی ایسے نہیں کیا، اور ہمارے علاقے کے جو مولوی صاحب تھے جنہوں نے اپنی ایک گرین مسجد بنائی ہوئی تھی، رائٹ، جس کے اندر اس قسم کی چیزیں ہوتی تھیں، تو تم کون سا ایک نیا مذہب لے کر کے آگے ہو جس کے اندر پردہ کرنا پڑتا ہے بھائی، جس کے اندر جو ہے نا وہ پانچ وقت کی نماز جو ہے وہ شرعی تقاضوں کے ساتھ پڑھنی پڑتی ہے، جس کے اندر جو ہے وہ زکوٰۃ بھی دینی پڑتی ہے، جس کے اندر جو ہے نا وہ آپ کو موسیقی بھی چھوڑنی پڑتی ہے، اور جس کے اندر جو ہے وہ یعنی اتنی ساری پابندیاں، یہ کہاں سے لے کر کے آ گئے آپ؟ اچھا خاصا فن اینڈ فرولک قسم کا جو ہے وہ ہم بچپن سے ہے نا، وہ ہم جمعے کی نماز کا وقت ہوتا تھا، ادھر سے جو ہے نا وہ آوازیں آنی شروع ہو جاتی تھیں، بڑا کیا زبردست ہمارا بچپن کی یادیں ہے نا، پھر اس کے بعد جمعے کی نمازیں جو ہے جمعے کی نماز ختم ہوتی تھی، پھر ایک جو ہے نا وہ ایک میلاد شروع ہو جاتی تھی، ہے نا، وہ کان میں آج بھی بجتا ہے وہ، کہ جمعے کی نماز کے بعد جو ایک میلاد چلتی تھی اور وہ پورے لاؤڈ اسپیکر کے اوپر، یعنی دور دور کے محلوں تک جو ہے اس کی آواز آ رہی ہوتی تھی، ٹھیک ہے نا، اتنا اچھا فن لونگ قسم کا دین تھا، اور جو ہے نا اس کے اندر ہاں وہ حلوے بھی پکتے تھے، اور شب برات کے اندر جو ہے وہ ہم پھل جڑیاں بھی ہے نا، شب برات کیا ہے؟ دینی، رائٹ، یہ کوئی دنیاوی چیز تو نہیں ہے، تو دینی چیز ہے، اس کے اندر جو ہے وہ کیا ڈبریاں اور وہ ایک سے ایک پٹاخے، رائٹ، ایک سے ایک جو ہے نا وہ، اب تو خیر وہ اتنا ماشاء اللہ ایڈوانس ہو گئے ہیں کہ اب تو وہ شاید وہ ہوتی ہوں گی وہ جو امریکہ یورپ کے اندر جو کیا کہتے ہیں اس کو، لیکن ہمارے تو چھوٹے چھوٹے ایسے ایسے پٹاخے ہوتے تھے، اور پھر جو ہے وہ جب محرم آتا تھا تو محرم کا کیا زبردست حلیم بنتی تھی، ساری رات جو ہے وہ چل کرتے تھے لڑکے لونڈے وہاں پر، اور جو ہے وہ کیا کہتے ہیں سبیلیں بن رہی ہوتی تھیں، ٹھیک ہے نا، سبیلوں کو جو ہے وہ ہم سب اپنے بچپن کے اندر جو ہے نا وہ وزٹ کرنے کے لیے، کس کی سبیل سب سے اچھی ہے، ٹھیک ہے، تو اتنا زبردست تو مزے کا وہ یعنی دین تھا، یہ تم کدھر سے آ گئے ہو کہ تم نے وہ ساری افطار پارٹیاں، یا ہمارے ایک دوست پچھلے دنوں مذاق میں کہنے لگے ہے نا یہ افطار پارٹیاں کیوں نہیں ہو رہی، رائٹ، اور روزہ کشائیاں کیوں، اتنے سارے بچے موجود ہیں ماشاءاللہ بلڈنگ کے اندر، اور روزہ کشائی کیوں نہیں ہو رہی؟ ماشاءاللہ اگر ہر بچے کی روزہ کشائی ہونی شروع ہو جائے تو ہر دن کی پارٹی پکی ہے، رائٹ، لیکن نہ روزے کشائیاں ہو رہی ہیں، خوشائیاں جو بھی ہوتی ہیں، نہ جو ہے وہ افطار پارٹیاں ہو رہی ہیں، اور جو ہے وہ سوکھا سوکھا جو ہے وہ کھجور سے افطار کر لیا اور لسی پی لی اور اللہ اللہ خیر صلاح، پھر اس کے بعد عادت کا کھانا کھا لیا، یہ کون سا دین لے کر کے آ گئے ہو تم، رائٹ، شیری کے اندر بھی جو ہے نا وہ نہ تو پراٹھے ہوتے ہیں، نہ جو ہے وہ پھینی ہوتی ہے نا، نہ تو لچھا ہوتا ہے، نہ تو جو ہے وہ اور اس قسم کی کوئی چیز ہوتی ہے, ٹھیک ہے نا, تو کہاں سے یہ تم نیا دین لے کر کے آ گئے ہو, کہاں سے لے کر کے آ گئے ہو, رائٹ. یہ ہم 1400 سال پہلے کی بات نہیں کر رہے نا, اس میں کوئی بات آپ کو 1400 سال پہلے کی نظر آئی, رائٹ. لیکن 1400 سال پہلے بھی ایگزیکٹلی یہی ہوتا تھا. یہ ہمارے آبائی مذہب کے اندر تو یہ سارے احکامات نہیں تھے, یہ بھی نہ کرو, یہ بھی نہ کرو, یہ بھی نہ کرو, اور یہ کرو, یہ کرو, یہ کرو, بدعات میں سبقت لے جانی کو ہمیں پتا بھی نہیں تھا. یہ بدعت لفظ تو بھائی, کیونکہ ہمیں اللہ تعالیٰ نے توفیق دی امریکہ جانے کے بعد, تو بدعت کا لفظ تو ہم نے امریکہ جا کر کے سیکھا ہے, رائٹ. پاکستان میں تو جو رہتے تھے یہ الفاظ ہی لیکن فرسٹ آتے تھے, حتیٰ کہ گولڈ میڈل اٹھایا تھا اپنے پورے اسکول کے اندر, گولڈ میڈل اٹھایا تھا, اور فرسٹ بھی آتے تھے یا سیکنڈ آتے تھے زیادہ سے زیادہ, ٹھیک ہے نا. لیکن بدعت کیا چیز ہوتی ہے بھائی, رائٹ. تو ہم دین کو اپنانے سے زیادہ, مطلب جو بھی آپ الفاظ استعمال کریں یہ اپنے, یعنی بس وہی ہے. ہم اصلاح کی نیت سے اگر یہ باتیں کر رہے ہیں کہ بھئی میں اپنی بھی اصلاح کروں اور جو ہے وہ جو سننے والے ہیں وہ بھی اپنی اصلاح کریں, تو فائدہ ہے, ورنہ خام خواہ جو ہے وہ کوئی باتیں کرنے کا تو کوئی فائدہ نہیں ہے نا. تو چلیں آگے پڑھتے ہیں کہ جی ان کے آبائی مذہب میں وہ احکام نہیں تھے, تو وہ سن لیں کہ پچھلی کسی شریعت و کتاب سے نئی شریعت و کتاب کا معارضہ مجادلہ کرنا باطل ہے, ٹھیک ہے. یعنی یہ ہے جواب اس کا کہ آپ شریعتوں کو کیوں آپس میں کمپیئر کر رہے ہیں, کیونکہ اللہ تعالیٰ نے ہر امت کو ان کے وقت میں, اس کے وقت میں ایک خاص شریعت اور کتاب دی ہے جس کا اتباع اس امت پر اس وقت تک درست تھا جب تک کوئی دوسری امت اور دوسری شریعت اللہ تعالی کی طرف سے نہیں آ گئی, ٹھیک ہے. اور جب دوسری شریعت آ گئی تو اتباع اس جدید شریعت کا کرنا ہے, اگر اس کا کوئی حکم پہلی شریعتوں کے مخالف ہے تو پہلے حکم کو منسوخ اور اس کو ناسخ سمجھا جائے گا, ٹھیک ہے. جیسے ابھی بہت ساری مثالیں ہو گئیں, شادی والی مثالیں, چار والی, تو چار کا حکم آ گیا تو پہلے جو حکم تھا کہ بھئی چار سے زیادہ کر سکتے ہیں, تو اب چار کا حکم جو ہے وہ ناسخ بن جائے گا, نسخ کرنے والا, اور پیچھے کے جو پلس فور والا حکم تھا تو وہ منسوخ سمجھا جائے گا. اسی طرح سزاؤں کے اندر پرانا والا سزا کا جو طریقہ تھا وہ منسوخ ہو گیا, اور اس شریعت کے اندر جو سزا کا طریقہ آیا ہے وہ ناسخ ہو گیا, ٹھیک ہے نا. بہت ساری اس طرح کی مثالیں. چلیں آیت کے آخری الفاظ فلا ينازعنك في الامر کا یہی حاصل ہے کہ موجودہ زمانے میں جبکہ خاتم الانبیاء صلی اللہ علیہ وآلہ وسلم ایک مستقل شریعت لے کر آ گئے, تو کسی کو اس کا حق نہیں کہ ان کی شریعت کے احکام میں جدال اور نزاع پیدا کرے. ٹھیک ہے, اللہ کے رسول آ گئے تو کوئی اپنی, یہ تو نہیں ہے کہ بھائی اپنا ایک اوپینین لے کر کے آ گئے تھے, جیسے کہ کل بات ہوئی تھی کہ ابھی تو ہمارے اخلاقیات یہ ہیں نا کہ ایوری ون از انٹائٹلڈ ٹو ہز اور ہر اوپینین, تو مولوی صاحب از آلسو انٹائٹلڈ ٹو ہز اور ہر اوپینین, وی ڈونٹ ہیو ٹو فالو اٹ, رائٹ, وی ہیو آور اون اوپینین, ٹھیک ہے نا. اینڈ بیلی بٹن اوپینینز ار لائک بیلی بٹن, مولوی صاحب آلسو ہیز اے بیلی بٹن, آئی آلسو ہیو اے بیلی بٹن, تو اس وجہ سے جو ہے وہ انجوائے, ٹھیک ہے نا. اٹس آل سبجیکٹو, دیر از نتھنگ آبجیکٹو, ٹھیک ہے. نہیں, نبی اللہ از آور آبجیکٹ آف, آبجیکٹ کا لفظ ایسے اللہ کے ادب کے مطابق نہیں ہے, لیکن ہستی, اردو کے اندر ہستی کا بہترین لفظ ہے, انگریزی میں تو شاید کوئی لفظ بھی نہیں ہے, اینٹیٹی بھی کوئی پراپر لفظ نہیں ہے, ٹھیک ہے. ڈیٹی کا لفظ ایک, اللہ تعالیٰ ہے نا وہ, بس ایوری ہر چیز کا فوکس, ہر چیز کا محور اللہ تعالیٰ, اور اللہ تعالیٰ نے پھر اپنے رسول کو بھیجا اس شریعت کے ساتھ, اور پھر جو ہے وہ رسول جو ہے وہ شریعت کو اپنے ماننے والوں کے حوالے کر کے دنیا سے چلے گئے, تو اب ماننے والے جو ہے وہ شریعت کو جو آگے پھیلانے کا کام کر رہے ہیں, لوگوں کو بتانے کا کام کر رہے ہیں, یہ سبجیکٹو نہیں ہے, یہ تو آبجیکٹو ہے, اور یہی حق ہے کیونکہ اللہ کی طرف سے آیا ہوا ہے, ٹھیک ہے. تو اس سے یہ بھی معلوم ہو گیا کہ پہلی تفسیر اور اس دوسری تفسیر میں در حقیقت کوئی اختلاف نہیں. ہو سکتا ہے کہ آیت کا نزول کسی خاص نزاع و دربارہ ذبائح کی, پتہ نہیں یہ لفظ مجھے خود بھی سمجھ میں نہیں آیا, کہ اس آیت کا نزول کسی خاص نزاع دربارہ ذبائح کے سبب سے ہوا ہو, یعنی ذبائح سے متعلق کسی خاص کوئی تنازع ہو گیا ہو لوگوں کے درمیان, ہے نا, کافروں اور مومنوں کے درمیان کوئی بحث مباحثہ ہو گیا ہو, تو یہ جو ہے وہ اس آیت کا شان نزول بن گیا. مجھے تو یہی سمجھ میں آ رہا ہے جملے سے. تو فرماتے ہیں کہ اس آیت کا نزول, تو مگر آیت کے عام الفاظ تمام احکام شریعہ پر مشتمل ہیں, یعنی پہلی تفسیر بھی یہاں پر اپلیکیبل ہو سکتی ہے اور دوسری تفسیر بھی اپلیکیبل ہو سکتی ہے. دوسری تفسیر جو ہے, تفسیر جو ہے یعنی کہ صرف عبادت کے احکام یہاں پر مراد ہیں یا صرف ذبح کے احکام مراد ہیں, تو وہ خاص اس کانٹیکس میں جو واقعہ پیش آیا, اس واقعے کے کانٹیکس میں ذبح کے مراد کے الفاظ کے معنی مراد ہیں. لیکن چونکہ الفاظ آئے جو ہیں وہ عام ہیں, ٹھیک ہے, اور عام کا مطلب ہوتا ہے کہ یعنی اس کے اندر کوئی ایسا میسج ہے کہ جو کہ ہر سچویشن کے اوپر اپلائی ہوتا ہے. یہ اصول تفسیر کی ڈیٹیلز ہیں جو کہ جو تھوڑا بہت ان کو اس کو پڑھ چکے ہیں یا زیادہ پڑھ چکے ہیں وہ اس سے زیادہ واقف ہیں. تو اس آیت کے الفاظ جو ہے نا یہ عام ہیں, تو تمام احکام شریعہ پر مشتمل ہیں, اور اعتبار عموم لفظ کا ہوتا ہے, خصوص مورت کا نہیں ہوتا. خصوص مورت کہتے ہیں اس چیز کو جس کے اوپر وہ چیز وارد ہوئی ہو, وارد ہونے کی جگہ اس کو مورت کہتے ہیں, ٹھیک ہے. تو آپ جو یعنی میسج لیتے ہیں نا وہ عموم الفاظ سے میسج لیتے ہیں, خصوص مورت سے نہیں. مثال کے طور پر اس کی ایک عام مثال, کیونکہ خواتین کی تعداد زیادہ ہی ہوتی ہے ماشاءاللہ, مردوں کی تعداد وجوہات سے کم ہوتی ہے, تو خواتین کے لیے پردے کا حکم سب سے زیادہ ریلیونٹ, کیونکہ پردے کا حکم ایسا ہے جو کہ مردوں پر ہے ہی نہیں. باقی احکامات تو مردوں اور عورتوں دونوں کے اوپر ہوتے ہیں نا, لیکن پردے کا حکم صرف عورتوں کے اوپر ہے, تو اس وجہ سے بڑا خاص اس کی اہمیت ہو جاتی ہے عورتوں کے لیے. تو اب پردے کے احکامات جو آئے, اس کا مورد کیا تھا؟ ازواج مطہرات, نبی علیہ الصلوۃ والسلام کی امہات المؤمنین, رائٹ. لیکن کیا وہ صرف امہات المؤمنین نے پردہ کرنا ہے؟ انشاءاللہ امید یہ ہے کہ جتنی خواتین یہاں موجود ہیں وہ تو کم از کم اس سے انکار نہیں کریں گی کہ نہیں, پردے کا حکم عام ہے. ہاں یہ اور بات ہے کہ ہاؤ ٹو ڈو دا پردہ, اس میں تو بہت سارا اختلاف ہو سکتا ہے دیندار خواتین کے درمیان, لیکن یہ انشاءاللہ آپ سب میں کسی میں اختلاف نہیں ہوگا کہ پردہ جو ہے وہ پوری امت کے لیے, صرف امہات المؤمنین کے لیے نہیں ہے. ہاں کچھ لوگ ایسے ہیں جو کہ انشاءاللہ جو کہ ایم شور یہاں پہ موجود نہیں ہوں گے, جو کہیں گے نہیں نہیں یہ تو بس اسی زمانے کے لیے تھا, بس وہ گزر گیا وقت اور اس کے بعد جو ہے وہ پردے کا حکم ختم ہو گیا, کیونکہ یہ تو خالی اسی مورت کے لیے تھا. مورت کیا تھے؟ امہات المومنین تھی, ٹھیک ہے. تو ہمارا متفق علیہ تو یہ ہے نا کہ سب کے لیے, تو وہ یہی والا کانسیپٹ ہے کہ خصوص مورت کا اعتبار نہیں ہوتا بلکہ عموم الفاظ کا اعتبار ہوتا, ٹھیک ہے. تو وہی اصول جو ہے وہ یہاں پر بھی اپلائی ہو رہا ہے. تو حاصل دونوں تفسیروں کا یہی ہو جائے گا کہ جب اللہ تعالیٰ نے ہر امت کو الگ الگ شریعت دی ہے جن میں احکام جزئیہ مختلف بھی ہوتے ہیں, تو کسی پچھلی شریعت پر عمل کرنے والوں کو نئی شریعت سے معارضہ اور نزاع کا کوئی حق ہی نہیں ہے, ٹھیک ہے. یعنی یہودی آ کے ہی نہیں کہہ سکتا کہ نہیں یہ بھی تو میرا جو دین ہے یہودیت, یہ بھی تو اللہ ہی کا اتارا ہوا دین ہے, اس میں بھی تو اللہ ہی کے رسول آئے تھے, تو اس کے اندر تو جو ہے نا وہ شریع احکام ایسے تھے. تو اب آپ جو ہیں آپ بھی اللہ کے رسول اگر اپنے آپ کو کہتے ہیں نا, مطلب میں نہیں کہتا آپ کو اللہ کا رسول, لیکن آپ تو اپنے آپ کو اللہ کا رسول کہتے ہیں نا, اور آپ جو ہے موسیٰ علیہ السلام کو بھی اللہ کا رسول کہتے ہیں, تو پھر جو ہے نا وہ یہ فرق کیوں ہے موسیٰ علیہ السلام کی شریعت میں اور آپ کی شریعت میں؟ تو کوئی نہیں کر سکتا اس طرح سے معارضہ اور نزاع, کیونکہ ان لوگوں کو یہ بات اچھی طرح پتا ہے, یہ جسٹ یو نو بحث فار دا سیک اور بحث کی وجہ سے آپ سے بحث کریں, ورنہ یہ بات اچھی طریقے سے جانتے ہیں کہ شریعتوں میں اختلاف ہمیشہ سے ہوتا رہا ہے, نئے رسول کے آنے کے اوپر نئی شریعت آتی تھی. تو فرماتے ہیں کہ نہیں ہے حق ان کو اس طرح کا اعتراض کرنے کا, نزاع کرنے کا, بلکہ اس پر اس نئی شریعت کا اتباع واجب ہے, ٹھیک ہے. جو اپنے آپ کو یہودی کہتا ہے اس پر بھی واجب ہے, جو اپنے آپ کو عیسائی کہتا ہے اس پر بھی واجب ہے, اور اس سے پہلے والے جو مذاہب جن کا اور بھی زیادہ حلیہ بگاڑ دیا جیسے ہندو مت اور بدھ مت وغیرہ, تو ان پر بھی واجب ہے اسی نبی کی اتباع کرنا. اس لیے آخر آیت میں فرمایا ادعو الی ربک انک علی ھدی مستقیم, آپ اپنے رب کی طرف بلائیے بے شک آپ ہی سیدھے راستے کے اوپر فائز ہیں,
ٹھیک ہے، یعنی آپ ان لوگوں کی چہمہ گوئیاں اور نزاع و جدال سے متاثر نہ ہوں، بلکہ برابر اپنے منصبی فریضہ دعوت الی الحق میں مشغول رہیں، کیونکہ آپ حق اور صراط مستقیم پر ہیں، آپ کے مخالف ہی راستے سے ہٹے ہوئے. ٹھیک ہے، تو دعوت و تبلیغ کے کام کے اندر بھی لگے رہیے، اور دعوت و تبلیغ کا طریقہ جو آپ کو سکھایا گیا ہے نا، اسی طریقے سے آپ جو ہے وہ کام کے اوپر لگے رہیے. ٹھیک ہے، یہ دونوں چیزیں ضروری ہوتی ہیں، ایک ہوتا ہے حکم کو ماننا اور ایک ہوتا ہے کہ حکم کو ایگزیکیوٹ کرنے کا جو طریقہ ہوتا ہے اس طریقے کے مطابق حکم کو ایگزیکیوٹ کرنا. ٹھیک ہے نا، طریقہ اپنا بنا لیا اور حکم جو ہے وہ آپ نے ہائی لیول پہ مان لیا، ہاں جی دعوت دینے کا حکم ہے تو میں دعوت دوں گا، لیکن طریقہ آپ نے جو ہے نا وہ رمضان ٹرانسمیشن، ٹھیک ہے نا، غیر محرموں کے ساتھ ہنسی مذاق، ہنسی ٹھٹا، اور جو ہے وہ ویڈیو بنا کر کے اس کو وائرل کر کے، اور جو ہے وہ وی لاگز بنا بنا کر کے، رائٹ، یہ طریقہ آپ نے اپنا بنا لیا. دے تو دعوت ہی رہے، دے تو دینی کی طرف دعوت رہے، لیکن طریقہ بالکل جو ہے نا ایک تو خلاف شریعت طریقہ بھی ہو گیا اس کے اندر، اور دوسرا جو ہے نا وہ ایک مضحکہ خیز قسم کا جو ہے وہ انداز آپ نے اسٹارٹ کر لیا. ٹھیک ہے نا، جس کو دیکھنے والا جو ہے نا اس کو یعنی ایسا ہی امپریشن ہو کہ بھائی یہ کیا مذاق، مطلب اٹس آل جسٹ فن، رائٹ، یہ دین جو ہے نا مطلب ایک عجیب قسم کا ایک طنز و مذاق اور مذاق اور اس قسم کی چیز. ٹھیک ہے، کبھی کبھی جو ایک you know, مناسب قسم کے جوکس ہوتے ہیں وہ ہمارے مشائخ، ہمارے اکابرین، ہمارے بڑے سب کرتے ہیں، لیکن اوور آل یہ پورا کا پورا نا گیٹ اپ ہی جو ہے وہ ایک مذاق والا بنا دینا، یہ تو ٹھیک ہے نا، یہ تو طریقہ آپ نے جو ہے نا وہ بالکل اپنا یہ طریقہ بنا لیا. ٹھیک ہے، اور اس طریقے سے ظاہر ہے جب آپ اللہ کے حکم کو پورا کرنے کی کوشش کریں گے تو پھر الٹا ہی پھر اس کے نتائج آئیں گے. ایک شبہ کا جواب، اچھا اس کے اوپر ایک پوائنٹ صاحب اس کے ذہن میں آیا تھا تو میں تھوڑا سا لکھ بھی لیا تھا، تو ایکچولی جب ترجمہ کر رہے تھے تو اس وقت بھی اس کا ذکر ہوا تھا کہ یہ جو ویسٹرن آئیڈیالوجی ہے کہ ایوری تھنگ از سبجیکٹو اینڈ ایوری ون ہیز اے رائٹ ٹو ہز اوپینین وغیرہ، ٹھیک ہے نا، یہ تو بات ہو چکی ہے، لیکن ایٹ دی سیم ٹائم اس بات کو بھی ہم یاد رکھیں اور اس بات کے اوپر بھی ذرا توجہ دیں کہ دیکھیں اللہ رب العزت جو ہے نا، ٹھیک ہے، وہ اتھارٹی ہے، ٹھیک ہے نا، وہ یعنی کوئی ایسا بس کسی ملک کا بادشاہ کہ بھائی ان کے پاس زیادہ طاقت ہے اور باقی لوگوں کے پاس بھی کچھ طاقت ہے تو بادشاہ صاحب جو ہے وہ تھوڑا سا اتھارٹی ان کے پاس ذرا زیادہ ہے نا، ذرا فوج ووج ان کے پاس ہے. نہیں، اللہ تعالیٰ کی اتھارٹی تو کامل ہے 100%، ہے نا، اور اللہ کی اتھارٹی کے مقابلے میں تو ہمارے پاس کوئی بھی اتھارٹی نہیں ہے. ہاں بس تھوڑی سی جو دی ہوئی ہے کہ ہاں بھائی تمہارے اپنے گھر کے اوپر ایک ملکیت اللہ تعالیٰ نے قبول کر لی، ہاں بھائی جس گھر کو تم نے بنایا، جس گھر کو تم نے خریدا وہ تمہاری ملکیت ہے، جس کپڑے کو تم نے پہنا ہوا ہے تمہارے پاس وہ تم نے خریدا یا تمہیں کسی نے ہدیہ کر دیا وہ تمہاری ملکیت ہو گئی. تو اس طرح کی چھوٹی چھوٹی ملکیتیں اللہ تعالیٰ نے جو ہے وہ ہمیں دی ہوئی ہیں، لیکن ایون دین وہ ساری ملکیت بھی اللہ ہی کی طرف لوٹ کے جاتی ہے. تو اتنی کامل اتھارٹی کے ساتھ اللہ تعالی کے پاس کمپلیٹ حق ہے، کمپلیٹ رائٹ ہے کہ وہ ایک اتھارٹیٹو سٹائل بھی اپنائے. اتھارٹیٹو سٹائل کس چیز کو کہتے ہیں؟ کہ جو اپنا مخالف ہے نا تو اس کو جو ہے نا وہ حق ہی نہیں دینا متنازع کرنے کا، اس کو جو ہے نا وہ یعنی اپنا اوپینین ہولڈ کرنے کا حق ہی نہیں دینا. ٹھیک ہے، تو اب یہ کیا ہے جو ہم تفسیر کے الفاظ سے بھی سمجھ رہے ہیں اور قرآن مجید کے ایون الفاظ کا کبھی اگر عربی کی بنیاد پر بھی سمجھے، فلا آتا نا کیا تھا، فلا ينازعنک فی الامر، ہے نا، ان کو چاہیے کہ وہ نہیں تنازع کریں بالکل امر کے اندر. ٹھیک ہے، تو یہ جو ایک تھرڈ پرسن کے اندر ایکچولی خطاب ہوتا ہے نا، یہ امر کا بڑا سخت صیغہ ہوتا ہے کہ یعنی ایک بڑا آدمی جو ہے نا، کوئی بڑا جو ہے وہ کسی تھرڈ پرسن کے بارے میں اس کو نہیں چاہیے کہ وہ یہ کام کرے. بظاہر تو بڑا آسان طریقہ لگتا ہے لیکن یہ سخت طریقہ ہوتا ہے. ٹھیک ہے، تو ان کو حق نہیں دیا اپنے مخالفین کو نزاع کرنے کا، آرگیو کرنے کا. مطلب کیا کہ اللہ تعالیٰ اس حق کو اس دنیا میں تو انفورس نہیں کرتے امیڈیٹلی، لیکن کہہ دیتے ہیں کہ تمہیں حق نہیں ہے، اگر تم اپنے حق کے خلاف اپنے حق کو استعمال یعنی اپنا حق بناؤ گے کسی ایسی چیز کو جو کہ تمہارا حق نہیں ہے تو بچو گے نہیں، تم میں تمہیں نہیں چھوڑوں گا. ٹھیک ہے نا، یعنی ایسے ہی کہہ رہے ہیں کہ بھائی مت کرو، کرو گے تو میں نہیں چھوڑوں گا،
तो बेहतर है कि मत करो, अपने हक हमारा अपना फायदा है कि मत करो ये काम, ठीक है। तो ये जो अथॉरिटेटिव स्टाइल अल्फाज के एतबार से अगर हम देखें, बहुत बाअदब तरीका ये नहीं है बात करने का, लेकिन समझाने की नीयत से हम खाली ये बात कर रहे हैं कि ये जो अथॉरिटेटिव स्टाइल है ना, ये अल्लाह का हक है, ये अल्लाह का हक है, अल्लाह डिजर्व्स, ठीक है ना, बिकॉज व्हाट अल्लाह इज उसकी बुनियाद पर। लेकिन जो फॉल्स गॉड्स बने होते हैं ना, झूठे खुदा, तो झूठे खुदाओं का भी फिर वो भी अपने आप को चूंकि खुदा समझ रहे होते हैं ना, अना रब्बुकुमुल आला, फिरौन टाइप के लोग, वो भी फिर जो है ना वो अथॉरिटेटिव स्टाइल में ही सोचना शुरू हो जाते हैं, बोलना शुरू हो जाते हैं, ठीक है ना। तो ये तो पुराने जमाने में तो फिरौन जो था वो उसने अथॉरिटेटिव अपना स्टाइल अपनाया, और जो है वो फिर उसके बाद भी बहुत सारे फराइन किस्म के लोग आते रहे, ठीक है। ये जो जिस जमाने में हम हैं, ठीक है ना, ये जमाना जो है ना ये है दज्जाल का जमाना, ठीक है। और दज्जाल जो है वो धोखा फरेब और इस तरीके से जो है ना वो अपना कंट्रोल तो लेकर के आएगा, लेकिन दज्जाली निजाम के अंदर भी ये एक अथॉरिटेटिवनेस होती है, ठीक है। अथॉरिटेटिवनेस दज्जाली निजाम के अंदर भी होती है कि वो भी जो है ना वो अगले बंदे से उसका राइट टू आर्ग्यू जो है ना वो लेता है, छीन लेता है, उसको हक नहीं देता आर्ग्यू करने का, लेकिन एक बड़े फरेबी तरीके से इस बात को इंप्लीमेंट करता है, बड़े दज्जाली तरीके से इस बात को इंप्लीमेंट करता है। ये फर्क है पुराने जमाने के फिरौन में और आज के फिरौन में जो कि दजल के साथ मौजूद है। ये बात जरा थोड़ा सा अकल शरीफ के ऊपर जोर डालना पड़ेगा इस बात को समझने के लिए, ठीक है ना। फिरौन कल भी थे, फिरौन आज भी है, ये नहीं कि आज फिरौन खत्म हो गए और आज जो है वो दज्जाल आ गया और दज्जाल जो है उसका कोई ताल्लुक नहीं है फिरौनियत से, नहीं, आज भी फिरौन मौजूद है। अहराम मिस्र के बारे में बात हुई थी ना पिछली क्लास में, अगर किसी को याद हो, अहराम मिस्र किधर किधर मौजूद है, ठीक है ना। तो भाई फिरौन भी मौजूद है, अहराम मिस्र मौजूद है, फिरौन भी मौजूद है, ठीक है ना। लेकिन आज का फिरौन जो है ना वो है दजल के साथ, और पिछला फिरौन जो था वो माइनस दजल फिरौन था, फिरौन माइनस दजल। इस वजह से वो जो फिरौन था ना वो कहता था अच्छा नहीं मानोगे मेरी, चलो भाई तुम्हारे लड़कों को दबा, चलो चलो तुम्हारे लड़के दबा, है ना, लड़कियों को छोड़ेंगे, लड़कों को दबा करेंगे और इस किस्म की, ठीक है। तो देखने वाला ओहो ये तो बड़ा गलत हो रहा है, ये तो जुल्म है जी, जुल्म है, जुल्म है, और बस। आज का फिरौन ऐसे नहीं करता, आज का फिरौन किसी के लड़के को दबा करने का हुक्म नहीं देता, ठीक है। तो इससे क्या होता है, इससे ये होता है कि जो देखने वाले होते हैं ना वो फिरौन को जो है ना वो फिरौन नहीं समझ रहे होते। फिर पुराने जमाने में जो फिरौन को देखता था उसको फिरौन समझता था, है ना, बनी इसराइल वाले जो है फिरौन के जुल्म से वाकिफ थे और जुल्म को जुल्म कहते थे और जो है वो उससे नफरत करते थे, ठीक है ना। लेकिन आज के बनी इसराइल जो है ना, आज के बनी इसराइल जो कि थोड़ा सा ही फर्क है, बनी इस्माइल कह लें आप उनको, ठीक है ना, मुसलमान, ठीक है, आज के जो मुसलमान हैं वो फिरौन को फिरौनी नहीं समझते। क्यों? इसलिए कि आज का फिरौन दजल के साथ आया और वो जो है ना वो किसी के लड़के को दबा करने का हुक्म नहीं दे रहा होता, बल्कि उल्टा जो है ना वो ह्यूमन राइट्स की बात कर रहा होता है, राइट, और जो है वो आजादी की बात कर रहा होता है और इंसाफ की बात कर रहा होता है और जो है ना वो बड़ी अच्छी अच्छी जबरदस्त किस्म की है। तो इस फर्क को हम अगर नहीं समझेंगे ना तो वी आर आउट ऑफ स्टेप विद आवर हालात, विद आवर कंडीशंस। और जब आप आउट ऑफ स्टेप हो ना, यानी आप जो है वो अपने दौर में आपको समझ में नहीं आ रहा, कल जैसे बात हो रही थी कुछ साथियों के साथ कि मारूफ क्या है और मुनकर क्या है, तो आपको तो यही समझ में नहीं आ रहा कि इस जमाने का मुनकर है क्या, आप तो पुराने जमाने के मुनकर को मुनकर लेकर के बैठे हुए हैं ना, ठीक है ना, इस जमाने के तो नए मुनकर आए हुए हैं जिससे कि आपको वास्ता पड़ा हुआ है, आपको समझ में नहीं आ रहा कि ये क्या है, तो आपने क्या नहीं अनिल मुनकर करनी है फिर, और आपने क्या अमर बिल मारूफ करना है फिर, राइट। तो आप गलत चीज के ऊपर अमर बिल मारूफ कर रहे हैं, गलत चीज का जो है वो नहीं अनिल मुनकर कर रहे हैं, तो भाई अल्लाह की मदद कैसे आएगी, जो करना था वो तो आपने किया ही नहीं, जो नहीं करना था वो करे चले जा रहे हैं, तो भाई जो नहीं करना था उससे उसके ऊपर तो अल्लाह की मदद नहीं आती ना, राइट। शरीयत का तो ये एक सुतून है अमर बिल मारूफ और नहीं अनिल मुनकर, लेकिन आपको तो पता ही नहीं, तो शरीयत के सुतून को जो है वो छोड़ करके फिर आपको जो है अल्लाह की मदद मिल जाएगी, हाउ इज दैट पॉसिबल, दैट्स नॉट पॉसिबल. ठीक है, तो इन्होंने क्या लिखा डायरेक्ट मैसेज में, कि जैसे फेमिनिज्म में औरतों को धोखा दिया गया है उनके सो कॉल्ड राइट्स की आड़ में. हाँ, ये एक आम मिसाल है इस दौर की, फिरौन की एक आम मिसाल क्या है, फेमिनिज्म की, है ना. औरतों को जो है वो आजादी, औरतों को जो है वो खुद मुख्तारी, औरतों को जो है वो करियर जरूरी है, और औरतों को जो है वो आला तालीम जो है वो जरूरी है, और हमारा दीन आला तालीम के खिलाफ जो है वो नहीं है, और हमारे दीन में आयशा सिद्दीका रज़ियल्लाहु ताला अन्हा जो थी वो तो फकीहा थी, और फलानी जो उम्म सलमा रज़ियल्लाहु ताला अन्हा जो थी वो भी जो है वो आलिमा थी, और फलानी भी आलिमा थी, और ढिमकानी भी आलिमा थी, तो तुम जो है ना वो आज के दौर में जो है ना ये वो हमारा वाला इल्म तुम भी हासिल करो, क्योंकि तुम्हें भी आलिमा बनना है ना, PhD करो, यूनिवर्सिटी जाओ और वो करो और ये करो, ताकि क्योंकि तुम्हारा दीन और हमारा दीन जो है वो दीन के बिल्कुल लड़कियों के पढ़ने के खिलाफ नहीं है. और ये मौलवी तो तकियानुसी सारे मौलवी हाने के जो है वो अब औरतों के पढ़ने के हक में हो चुके हैं, और ये मौलवी जो है ना ये तो औरतों के पढ़ने के खिलाफ है ना. ये दजल होता है, इसको दजल कहते हैं, है ना. बाकी तफसील क्या है इसके अंदर, भाई वो कौन से वाले इल्म को पढ़ करके आलिमा बनी थी और तुम कौन से वाले इल्म को पढ़ाने की बात कर रहे हो, ये तो डिटेल्स हैं, इनका तो हमारे पास टाइम नहीं है. ठीक है ना, इतना सोचने का हमारे पास वक्त नहीं है. ठीक है, तो ये है आज के फिरौनों का ये अंदाज सितंबर 2001 के वाकये के बाद बदला. नहीं, ये तो 400 साल से आपको हम बता चुके हैं पहले, हमारे मशायख नहीं बताया, जिसको कि हम खाली आगे फॉरवर्ड कर रहे होते हैं, कि ये जो फिरौनी निजाम है ना दुनिया के अंदर, ये तो 400 साल से आया है, और इसकी इंटेंसिटी बढ़ रही है. इंटेंसिटी जो बढ़ रही है, हाँ वो आप कह सकते हैं कि हाँ वो फलाने वाकये के बाद इसकी इंटेंसिटी और ज्यादा बढ़ गई, और फिर उस वाकये के बाद और ज्यादा बढ़ गई, और फिर जो है सोशल मीडिया और हेलफोन स्मार्टफोन जिसको कहते हैं, सेलफोन नहीं स्मार्टफोन जिसको कहते हैं, इसके बाद जो है वो इंटेंसिटी ऐसा लगता है कि जैसे कि बस अब अल्टीमेट हो चुकी है, बिल्कुल अब जो है ना वो फाइनल वर्ज के ऊपर है. तो ये इस तरह से तो आप यू नो यू कैन आर्ग्यू दिस फैक्ट्स. आज के फिरौन सोच और दिलों पर कब्जा करता है. एग्जैक्टली, उसको आपके जिस्मों पर कब्जा करने की फिक्र ही कोई नहीं, आपका पूरा का पूरा दिलो दिमाग जो है वो उसके कब्जे के अंदर है, उसको क्या जरूरत है आपके जिस्म को काटने की, मारने की, और खाम खा के जो है वो एक न्यूज स्टोरी बनाने की क्या जरूरत है उसको. ठीक है, does this also mean that today's Quran makes us believe that we have authority opinion? In real, we don't have any authority, we don't have any opinion. They have full control and authority. Exactly, ऐसे ही. ठीक है ना, इस यानी एक ये एक 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 धोखा है, एक जो है ना वो फरेब में हमें उब्तला कर दिया है कि हम आजाद हैं, है ना. अच्छा, इसी बात को जो कह मौलवी साहब बैठे कर रहे हैं कि हमें आजादी का धोखा है, वो भी उधर बैठ करके यही बोलेगा कि लोग हम आजाद कोई थोड़ी हुए हैं, हम तो अभी तक गुलाम हैं, हम तो अभी तक जो है ना वो ब्राउन की आजादी की गुलामी के अंदर हैं, और असल आजादी तो हमें अब मिलेगी जब हम अभी जद्दोजहद करेंगे, फिर उसके बाद हमें आजादी मिलेगी. ठीक है, देखें यानी ये जो फिर ये जो दज्जाल का धोखा है ना, ये मामूली बात नहीं है, हम इसको बहुत लाइटली ले रहे हैं, हमें नहीं समझ में आ रही बात. ठीक है ना, हम कम से कम नबी अलैहिस्सलाम की बात ही को अगर संजीदगी से ले रहे ना, तो फिर भी शायद हमारा कुछ जरा जहन खुलना शुरू हो कि हर नबी ने अपनी उम्मत को फिर दज्जाल के फितने से डराया है, तो कितना बड़ा ये फितना होगा. हम इसको बहुत मामूली फितना समझ करके बैठे, वी आर टेकिंग इट वेरी लाइटली एंड वी आर अंडर एस्टिमेटिंग इट, वी आर अंडर एस्टिमेटिंग. उसी वजह से हम इसके साथ जो है ना वो वैसे एंगेज नहीं हो रहे जैसे कि हमें एंगेज होने के लिए कहा गया है, कहफ के जरिए से एंगेज होने के लिए कहा गया है, बैक टू बेसिक्स के जरिए से हमें एंगेज होने के लिए कहा गया है. लेकिन चूंकि हम इसकी इंटेंसिटी को जो है वो क्वांटिफाई नहीं कर पा रहे ना, इस वजह से हम जो है ना वो वही उसी के पिच के ऊपर खेल करके उससे एंगेज होने की कोशिश कर रहे हैं, राइट. लेकिन ये तो तरीका ही नहीं है इससे एंगेज होने का. ठीक है, और उससे डायरेक्टली तो वैसे भी इंगेज होने से मना किया गया है, जो उसके शिकार हैं उनसे इंगेज होने के हमारा तरीका सही नहीं, हमें उनसे इंगेज होने के लिए जो है ना वो अपने तरीके को सही करने की जरूरत है. ठीक है, जो कि बैक टू बेसिक्स और जो कहफ का तरीका कुरान मजीद और सुन्नत नबी सल्लल्लाहु अलैहि वसल्लम का तरीका, ठीक है ना. और उसके लिए हमारे पास टाइम ही होता, हम जो है वो उसी की तकरीरें और उन्हीं की जो है ना वो हर तरह सोशल मीडिया के ऊपर अपना वक्त जो है वो इधर से उधर, उधर से इधर, उधर से उधर फोकस ही हो क्या. हमें अपनी नस्बत ही मजबूत करनी नहीं आ रही अभी तक, तो हम जो है वो क्या हमारी ग्राउंडिंग है, नस्बत जो नस्बत वाले लोग हैं जो माशाल्लाह सिलसिले में बैत होते हैं, जो उनको तो इस लफ्ज़ से कुछ वाकफियत हो गई होगी ना अब तक, भाई जब तक आप अपनी निस्बत मजबूत नहीं करेंगे ना, उस वक्त तक जो है वो आप दजल का मुकाबला नहीं कर सकते, या किसी की मदद नहीं कर सकते कि वो दजल का मुकाबला कर सके। अपनी निस्बत तो मजबूत करें, ठीक है ना? तो निस्बत मजबूत करने के तरीके सीखें कि ये क्या तरीके होते हैं। दैट्स व्हाई द फ्रीडम ऑफ स्पीच रूल इज एप्लीकेबल टू एवरीवन एक्सेप्ट फॉर द उलमाए हक। नो 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 नो, उलमाए हक के पास भी फ्रीडम ऑफ स्पीच है। बिल्कुल आप गलत समझ रहे हैं कि उलमाए हक के पास फ्रीडम ऑफ स्पीच नहीं है, बिल्कुल फ्रीडम ऑफ स्पीच है, ठीक है ना? कौन मना कर रहा है? किसने किसने? अच्छा, हमारे हम अपने मुल्क की बात करें, बाय द वे, है ना, पाकिस्तान के अंदर कौन सा फ्रीडम ऑफ स्पीच नहीं है? इंडिया के अंदर मेन टीवी चैनल के ऊपर बैठ करके सारे मुल्क के सामने, और सारी दुनिया, बल्कि मुल्क नहीं पूरी दुनिया के सामने हक की बात करके आए हैं आपके बड़े, राइट? क्या नाम था, क्या नाम उनका हजरत जी, इंडियन कौन, किन किनों ने अभी बात करी थी मेरे ध्यान से, मौलाना जनाब मौलाना अरशद मदनी दामत बरकातुह, राइट? कौन, क्या मतलब फ्रीडम ऑफ स्पीच नहीं है मौलाना के? हमारे मुल्क में भी है, उनके मुल्क बराबर के मुल्क में भी है, ठीक है, मिडिल ईस्ट के शायद दूसरा कुछ हालात हैं, वो भाई बहुत पुराना मामला है। तो है फ्रीडम ऑफ स्पीच, ये गलत सोच है आपकी कि फ्रीडम ऑफ स्पीच नहीं है। अरशद मदनी, असद मदनी, अरशद मदनी, ठीक है, समझ रहे हैं बात? यानी वी डोंट नो व्हाट इज एक्चुअली गोइंग ऑन, ठीक है ना? वरना हमारी सोच सही होती है ना भाई। दिस इज नॉट द प्रॉब्लम, प्रॉब्लम इज कि आपकी कितनी भी फ्रीडम ऑफ स्पीच है, लेकिन जो स्मोक स्क्रीन है, जो एंटी प्रोपेगेंडा है, वो कितना ज्यादा पावरफुल है, वो कितना ज्यादा इस वक्त राइज है और हर बंदे के हाथ में है, हर बंदा जो है वो इसके अंदर लगा हुआ है, हर बंदी उसके अंदर लगी हुई है कि अब इस फ्रीडम ऑफ स्पीच का कोई इफेक्ट नहीं रह गया, कोई इफेक्ट नहीं रह गया। भाई आप थोड़ा सा अपने चारों तरफ जरा जरा आंखें खोल करके देखें ना, राइट? किसी मुल्क के अंदर इस्लामी निजाम आ जाए, क्या ये मुमकिन है इस दुनिया के अंदर, राइट? किसी मुल्क के अंदर शरीयत के मुताबिक जो है वो कोर्ट्स चलनी शुरू हो जाए और शरीयत के मुताबिक जो है वो मामलात होने शुरू हो जाए, क्या इस दुनिया के अंदर मुमकिन है? ठीक है ना, यानी पूरी दुनिया इकट्ठी हो जाती है उसको रोकने के लिए। आपका क्या ख्याल है? हम इस मखमसे में मुब्तला है कि हरा दिया हरा दिया, मुसलमान जीत गए काफिर हार गए, दिमाग खराब हो गया हमारा, मुसलमान जीत के काफिर हार गए, है ना? यानी सठिया गए, उसको हमारे हमारे बुजुर्ग कहते हैं सठिया गए, बिल्कुल, जो कि समझ रहा है कि इस वक्त मुसलमान जीत के काफिर हार गया। ओ भाई, काफिर जो अभी जीता हुआ है ना, उसकी ऐसी जीत है कि आपकी जो निक्की निक्की सी जीतें हैं ना, इनकी कोई हैसियत ही कोई नहीं है, इनकी कोई हैसियत ही कोई नहीं है। क्यों? इसलिए कि उसको पता है कि मेरे पास ये सोशल मीडिया का ऐसा हथियार है, इन लोगों के दिलो दिमाग के ऊपर मैं छाया हुआ हूं, इन लोगों के अंदर बाहर को जो है ना मैं छाया हुआ हूं, इनका एक एक गोशा गोशा मुझे पता है और मैं एक एक चीज जो है ना वो इनको मैनिपुलेट कर रहा होता हूँ। कोई फर्क नहीं पड़ता अगर इनके पास जो है वो टिडी का कोई कुछ कुछ इनके हाथ में आ जाए, जैसे फ्रीडम ऑफ स्पीच इनके हाथ में आ जाए, कोई क्या क्या कर लेंगे ये फ्रीडम ऑफ स्पीच से? मेरा कुछ नहीं कर सकते ये फ्रीडम ऑफ स्पीच से मेरा, ठीक है ना? क्या कर लेंगे ये? थोड़ा सा अगर इनके पास कतए जमीन आ गया, क्या कर लेंगे ये? कुछ नहीं कर सकते ये। बात समझ में आ रही? तो भाई मुसलमान जो है ना, उसका कोई नहीं है। पहले कोई था भी ना, अगर कुछ सालों पहले तक कोई अगर था भी ना दुनिया में उसका, अब वो भी खत्म हो गया। कुछ नहीं है अब आपके पास और मेरे पास, कुछ भी नहीं है सिवाय किसके? जी जवाब दें तो हम आपकी जान छोड़ें, सिवाय किसके? अल्लाह, अल्लाह, ना आपका मुल्क आपका, ना आपका मीडिया आपका, ना आपका जो है वो अखबार आपका, ना आपका मदरसा आपका, ना आपका खान आपकी खानका आपकी, ना आपकी कोई चीज आपकी, आपको आपके पास कुछ नहीं है, सब कुछ आपके दुश्मन के पास, सब कुछ आपके दुश्मन के पास। جو ایک آپ کے پاس ہے جس کو کہ آپ نعوذ باللہ لفٹ نہیں کراتے, جو آپ کا ہے, جو آپ کے لیے ہے, رائٹ, جس نے قسمیں کھائی ہیں آپ کی مدد کرنے کی, آپ اس کو لفٹ نہیں کراتے, آپ کے پاس اس کے لیے ٹائم نہیں ہے. کتنے بڑے ظالم ہیں ہم, ہم سے بڑا ظالم کوئی نہیں ہو سکتا, ہم سے بڑا ظالم کوئی نہیں ہو سکتا. نہیں, یو آر رانگ, اگین یو آر رانگ. In a way, we can say that freedom of speech is there, but no freedom of thought, because it is so influenced by education system, social media. Nay, there are so many people who have freedom of thought. Again, you are wrong. There are so many people who have freedom of thought, but it does not matter anymore. Bhai, aap jo apne mantak lagaye, ek hi baat hai, Allah ke ho jao, sirf aur sirf Allah ke ho jao. راستہ نبی علیہ السلام والا اپناؤ, ٹھیک ہے نا, جو علماء حق مشائخ حق ہمیں بتا رہے ہیں, ان کے بتانے کے مطابق نبی علیہ السلام کا راستہ اپناؤ اور اللہ کے ہو جاؤ, بس, اور کچھ نہیں اس کے علاوہ, ٹھیک ہے, بس. جو اللہ کا ہو جاتا ہے نا, اللہ اس کا ہو جاتا ہے. من کان للہ کان اللہ لہ, ٹھیک ہے, اور جس کا اللہ ہو جاتا ہے نا, دنیا تو اس کے سامنے ویسی کوئی حیثیت نہیں رکھتی, ٹھیک ہے نا, اس کا تو عالم برزخ اس کا ہو جاتا ہے, اور جب جو ہے وہ اٹھایا جائے گا تو پھر عرش کا سایہ اس کا ہو جائے گا, اور جب عرش کے سایہ کا وقت ختم ہوگا تو آگے جو ہے وہ ریڈ کارپیٹ ویلکم, ایسے بندوں کو ملتی ہے ریڈ کارپیٹ ویلکم, ٹھیک ہے نا. اللہ تعالیٰ بات کی سمجھ اور کی توفیق عطا فرمائے. وآخر دعوانا ان الحمد لله رب العالمين, السلام عليكم ورحمه الله.